नमस्कार, दैनिक पत्र पत्रिकाको संगालो कार्यक्रम अखबारमा स्वागत छ। म दीपक जोशी। आज मिति 2082 साल चैत 7 गते शनिबार, चैत शुक्ल पक्ष तृतीया तिथि। तदनुसार 21 मार्च सन् 2026, नेपाल सम्बत 1146, आज चौलाथ्य 3। आज राजधानीबाट प्रकाशित दैनिक पत्र पत्रिकाहरूले फरक फरक प्रसंगका समाचारहरूलाई प्राथमिकता दिएका छन्। पहिलो खबर गोर्खापत्र दैनिकबाट लिँदैछौ। सुशासन पहिलो शर्त शीर्षकमा गोर्खापत्रमा खबर प्रकाशित छ। जेन्जी जनआन्दोलनको कार्यदेश र राष्ट्रलाई नवीनतम अवधारणासहित अग्रगामी रूपान्तरणको पथमा अघि बढ़ने अभिलाषा साथ नागरिकले एउटै पार्टीलाई झण्डै 2/3 मत दिएका छन्। नागरिकले आफ्नो सार्वभौम अधिकार प्रयोग गर्दै राष्ट्रिय स्वतन्त्र पार्टीलाई झण्डै 2/3 मत प्रदान गरेका हुन्। नागरिकको मत र रासोपाका चुनावी मुद्दालाई जनअनुमोदन प्राप्त भयो। नागरिकले सुशासन, समुन्नति, आर्थिक विकास र राज्य संयन्त्रबाट पाउने सेवा सुविधा सहजै लिन पाउने चाहना पनि मत पत्र मार्फत व्यक्त गरेका छन्। रासोपाका वरिष्ठ नेता बालेन्द्र शाहले प्रधानमन्त्री नियुक्ति र मन्त्री परिषद गठन तयारीमा जुटिरहँदा राजनीति शास्त्र, जेन्जी अभियन्तादेखि जेन्जी आन्दोलनका घाइतेले राज्य संयन्त्रमा वर्षौंदेखि रहेको व्यथिति, कुशासन, नागरिकप्रति जवाफदेही विहीनता र भ्रष्टाचारका असीमित श्रृंखला अन्त्य गर्दै नवीनतम कार्यशैली मार्फत अघि बढ़न सुझाव दिएका छन्। राजनीति शास्त्री प्राध्यापक डाक्टर राजेश गौतमले नागरिकले समग्र रूपान्तरण, सुशासन र आर्थिक विकासको पक्षमा काम गर्नकै लागि मतपत्र मार्फत नयाँ जनादेश दिएको बताउनुभयो। जेन्जी अभियन्ता रक्षा बम, जेन्जी आन्दोलनका घाइते बादल राई र जेन्जी आन्दोलनका अगुवा एवं सामाजिक अभियन्ता मोनिका निरौलाले अब बन्ने सरकारमाथि नागरिकका धेरै अपेक्षा र आकांक्षा जोड़िएकाले शुरूआतदेखि नै सुशासन, पारदर्शी शासन, आर्थिक विकास र सन्तुलित परराष्ट्र नीतिका आधारमा काम अघि बढ़ाउनु पर्ने बताउनुभयो। प्राध्यापक डाक्टर गौतमले विगतमा राजनैतिक दलका कार्यशैलीप्रतिको असन्तुष्टि मत मार्फत अभिव्यक्त भएको बताउँदै जनआक्रोश र असन्तुष्टिले प्राप्त जनादेशको सम्मान गरेर देशलाई नयाँ गन्तव्यतर्फ लैजान सुझाव दिनुभयो। उहाँले भन्नुभयो, विगतमा सत्तासीन राजनैतिक दलप्रतिको वितृष्णा, असन्तुष्टि सहितका कारणले एउटै दलले 2/3 मत पायो। अब बन्ने सरकारले जनताको अभिमत र जनचाहना बुझेर त्यही अनुरूप अगाडि बढ़नुपर्छ। जेन्जी अभियन्ता बम, जेन्जी आन्दोलनका घाइते राई र अभियन्ता निरौलाले विधिको शासन स्थापित गर्ने लक्ष्य सर्वोपरि मानेर अब बन्ने सरकार अघि बढ़नुपर्ने सुझाव दिनुभयो। यो प्रसंग आजको गोर्खापत्र दैनिकमा प्रकाशित छ। इरानी सेनाको नियन्त्रणमा नेपाली नागरिक शीर्षकको खबर आजको कान्तिपुर दैनिकमा प्रकाशित छ। इरानी सुरक्षा फौजले उदयपुर गाईघाटका 30 वर्षीय अमृत झालाई हर्मुजको जलघाटी क्षेत्रबाट नियन्त्रणमा लिएको छ। इरानमा तेल लिन जाने क्रममा हर्मुज क्षेत्रको बन्दर अब्बास बन्दरगाहमा उनलाई इरानी सेनाले नियन्त्रणमा लिएको हो। अमृतकी दिदी पूजा झाका अनुसार अमृत इरानी सेनाको नियन्त्रणमा रहेको भोइस मेसेज केही दिन अघि व्हाट्सएपमा आएको थियो। 8 दिन अघि एउटा नचिनिएको नम्बरबाट व्हाट्सएपमा भोइस मेसेज आएको थियो। मेसेजमा भाइले हामीलाई इरानी सेनाले कस्टडीमा लिएको छ, अरू भारतीय पनि पक्राउ परेका छन् भनेको थियो। पूजाले भन्नुभयो, पछि हामीले त्यो नम्बरमा सम्पर्क गर्न खोज्दा हुन सकेन। पूजाका अनुसार अमृत 2 वर्ष अघि कामको सिलसिलामा दुबई जानुभएको थियो। उहाँ त्यहाँको ब्ल्याक सी मरिन एलएलसी कम्पनीको जहाजमा काम गर्नुहुन्थ्यो। पछिल्लो पटक 12 जनवरीमा भाइको फोन आएको थियो। त्यसबेला उसले म अहिले इरानमा छु, मेरो काम सकिन लाग्यो, त्यसपछि म सिधै नेपाल आउँछु भनेको थियो। पूजाले थप्नुभयो, तर अचानक भाइ पक्राउ परेको भोइस मेसेज आएपछि हामीले उसको खोजी गरिदिन कन्सुलर विभागमा निवेदन दिएका छौं। मेरो भाइको यथाशीघ्र रिहाईका लागि पहल गरिदिन म नेपाल सरकारसँग अनुरोध गर्दछु। परराष्ट्र मन्त्रालयको पश्चिम एसिया महाशाखाका प्रमुख रामकाजी खड्काले एक नेपाली इरानी सेनाको नियन्त्रणमा रहेको जानकारी हिजो पत्रकार सम्मेलनमा दिनुभयो। पक्राउ पर्नेको व्यक्तिगत विवरण आधिकारिक रूपमा प्राप्त भएको छैन, उहाँले भन्नुभयो। पक्राउ परेका नेपालीको औपचारिक जानकारी इरानले नदिएको उल्लेख गर्दै कतार स्थित नेपाली दूतावासले यसबारेमा इरानसँग थप जानकारी लिने प्रयास भइरहेको जनाएको छ। इरानी सेनाको नियन्त्रणमा नेपाली नागरिक शीर्षकको यो खबर आजको कान्तिपुर दैनिकमा प्रकाशित छ। पश्चिम एशिया अशान्तिको असर धमाधम फर्कन थाले श्रमिक शीर्षकको खबर गोर्खापत्र दैनिकबाट लिँदैछौ। नखाउँ भने दिनभरिको शिकार, खाउँ भने कान्छा बाउको अनुहार। पश्चिम एशियामा वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकका लागि त्यहाँको रोजगारी यही नेपाली उखान सरह बनेको छ। नबसौं त स्वदेशमा रोजगारी छैन, अनेक दुःखजिलो गरेर श्रम गन्तव्य मुलुकमा पुगिएको छ, बसौं युद्धको त्रास छ। त्रासकै बीच केही दिन यता पश्चिम एशियामा जारी अमेरिका, इजरायल र इरान बीचको युद्धका कारण त्रासमा रहेका नेपाली नागरिक नेपाल सरकारको समन्वयमा स्वेच्छाले स्वदेश फर्कने क्रम बढ़ेको छ। हालसम्म करिब 2300 जना नेपाली नागरिक स्वदेश फर्किसकेका अध्यागमन विभागले बताएको छ। विगत 23 दिनदेखि जारी युद्धका कारण विभिन्न श्रम गन्तव्य मुलुकमा काम गरिरहेका नेपाली नागरिकले ज्यान जोखिममा परेको महसुस गर्दै आफै स्वदेश फर्कन थालेका हुन्। यो खबर आजको गोर्खापत्र दैनिकमा प्रकाशित छ। आजको अन्नपूर्ण पोस्टमा हारेपछि आफ्नै बैरी शीर्षकको खबर प्रकाशित छ। निर्वाचनको सुनामीले पुराना दल बढ़ारिएको, जनताको दण्डबाट पाठ सिक्नुको सट्टा चुनावमा एकले अर्कोलाई अन्तर्घात गरेको भन्दै नेता नेताबीच वाकिद्द शुरू भएको प्रसंग यो समाचारमा उल्लेख छ। सँगै कांग्रेस हार्नुका कारण अल्गोरिदमको प्रभाव र लोकप्रियतावाद शीर्षकको खबर अग्रपृष्ठमा प्रकाशित छ। अन्नपूर्णको पार्टी सभापति गगन थापाले दिएको राजीनामा अस्वीकृत गर्दै कांग्रेसले लोकप्रियतावाद र अल्गोरिदमको कब्जामा मतदाता पर्दा चुनावमा पार्टीको नराम्रो हार भएको निष्कर्ष निकालेको छ। केन्द्रीय समितिको हिजोको बैठकले पार्टी सभापति थापाको राजीनामा अस्वीकृत गरेको हो। सँगसँगै पार्टी उपसभापति विश्वप्रकाश शर्माले चुनावमा भएको हारबारे 27 बुधे प्रारम्भिक समीक्षा प्रतिवेदन पेश गर्नुभएको थियो। आफू र पार्टीले चुनावमा भोगेको हारको जिम्मा लिँदै सभापति थापाले केही दिन अघि पदबाट राजीनामा दिनुभएको थियो। लोकप्रियतावाद र अल्गोरिदमको कब्जामा मतदाता पर्दा चुनावमा हार भएको भन्दै बैठकमा अधिकांश केन्द्रीय नेताहरूले सभापतिको राजीनामा अस्वीकार हुनुपर्ने तर्क गरेका थिए। उनीहरूले अहिलेको समयमा नेतृत्वबाट सभापति थापा भाग्न नमिल्ने तर्क गरेका थिए। यो प्रसंग आजको अन्नपूर्ण पोस्टमा प्रकाशित छ। रासोपाको 100 दिने बाचा सम्झाउँदै आन्दोलनमा सहकारी पीड़ित शीर्षकको खबर राजधानी दैनिकबाट लिँदैछौ। सहकारी पीड़ितको समस्या समाधान गर्न सरकार बनेको 100 दिनभित्र समाधान गर्ने बाचा गर्दै निर्वाचनमा गएको राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाले द्वितीय नजिक जनमत पाए लगत्तै सहकारी पीड़ित आन्दोलनमा उत्रेका छन्। निर्वाचन आयोगले अन्तिम मत परिणामसहितको प्रतिवेदन हस्तान्तरण गरेको भोलिपल्टै सहकारी पीड़ित संगठित ढंगले बाचा सम्झाउँदै आन्दोलनमा होमिएका हुन्। सहकारीमा डुबेको आफ्नो बचत रकम फिर्ता माग गर्दै पीड़ितले काठमाडौँ माइती घर मण्डलामा शुक्रबार प्रदर्शन गरेका छन्। उनीहरूले सरकारको ध्यानकर्षण गराउन पुनः सड़क आन्दोलन शुरू गरेको जनाएका छन्। सरकारले पटक पटक झुक्क्याएको भन्दै आन्दोलनरत सहकारी पीड़ित बचतकर्ताले रासोपालाई निरन्तर बाचा सम्झाउँदै 100 दिन फर्खने बताएका हुन्। यो प्रसंग आजको राजधानी दैनिकबाट लिएका हुँ। तपाई यति बेला सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट कार्यक्रम अखबार सुनिरहनु भएको छ। अब एकैछिन विज्ञापन।
अहिले नै डाउनलोड गर, 1 GB डेटा फ्रीमा प्राप्त गर।
हातमा एन्टी एप छ त सजिलो सुविधा लिन,
रिचार्ज गर्न होस् या ब्यालेन्स ट्रान्सफर गर्न, कल डिटेल डेटा भोइसको स्ट्याटस थाहा पाउन, गिफ्ट प्याक पठाउन वा फाइबर इन्टरनेटको जानकारी पाउन, सजिलो छ है एन्टी एप, अहिले नै डाउनलोड गर, 1 GB डेटा फ्रीमा प्राप्त गर।
प्ले स्टोर वा एप स्टोरबाट सजिलै नेपाल टेलिकमको एप डाउनलोड गर्न सकिन्छ।
नेपाल टेलिकम, राष्ट्रको संचार।
विज्ञापनपछि अखबार कार्यक्रममा पुनः स्वागत छ। अब पत्रपत्रिकामा प्रकाशित बाँकी प्रसंगहरू। नत्र गुम्लाहै दन्त लहरको रहर शीर्षकको सामग्री आजको नागरिक दैनिकबाट लिँदैछौ। तपाईले दैनिक मुस्कान छर्ने, दाँत गिजासहित मुख स्वस्थ राख्न कतिको हेरचाह गर्नुभएको छ। दैनिक हेरचाह गर्नु भएको छैन भने सचेत रहनुहोस्, अन्यथा बैसमय दाँत झरेर थोते बन्नु पर्ला। दाँतमा संक्रमण भए दाँत मात्र होइन मुखमा पनि जटिल रोग लाग्न सक्छ। दाँत स्वस्थ राख्न ठूलो खर्च गर्नु पर्दैन, दैनिक 8 मिनट छुट्याए पुग्छ। चिकित्सकका अनुसार दैनिक बिहान र बेलुका 4-4 मिनट समय छुट्याएर मुख र दाँतको हेरचाह गरे पुग्छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर प्रकाश बुढाथोकीका अनुसार दैनिक बिहान र बेलुका खाना खाएपछि दाँत माझ्नुपर्छ। फ्लोराइडयुक्त मञ्जनले दाँत सफा गर्नुपर्छ। नरम ब्रसले खाना खाएपछि बिहान 4 मिनट र बेलुका 4 मिनट सफा गरे गिजा, दाँत र मुखमा हुने संक्रमणबाट बचिन्छ। दैनिक बिहान 4 र बेलुका 4 मिनट मुख सफाईलाई समय दिए बुढ्यौलीमा पनि दाँत झर्दैनन्, बुढाथोकीले भन्नुभयो। यो खबर आजको नागरिक दैनिकमा प्रकाशित छ। नागरिकबाटै बतास सहित वासन्ती वर्षा शीर्षकको खबर लिँदैछौ। मौसमविदहरूले आइतबारदेखि काठमाडौँ लगायत देशभरि क्रमशः मौसम खुल्ने अनुमान गरेका छन्। वरिष्ठ मौसमविद वरूण पौडेलका अनुसार शुक्रबार जस्तै शनिबार पनि काठमाडौँ लगायत मुलुकका विभिन्न ठाउँमा वर्षा हुने, बदली हुने, हावाहुरी चल्ने, चट्याङ पर्ने सम्भावना छ। तर आइतबारदेखि मौसम विस्तारै खोल्दै जानेछ, उहाँले भन्नुभयो। काठमाडौँ लगायत विभिन्न भागमा शुक्रबार वर्षा भएको छ। वर्षासँगै कतिपय स्थानमा असिना र हिउँ पनि परेको थियो। यो खबर नागरिक दैनिकमा प्रकाशित छ। हेलम्बुमा फल्न थाल्यो जीरा शीर्षकको खबर गोर्खापत अन्नपूर्ण पोस्टबाट लिँदैछौ। कुनै समय स्याउको लागि प्रख्यात सिन्धुपाल्चोकको हेलम्बुका किसानले अहिले नगदे बालीमा विविधता अपनाउन थालेका छन्। स्याउ फल्न छोडेपछि किवी खेतीमा लागेका किसानहरूले यसपटक जीरा फलाएका छन्। 1200 मिटर उचाइमा रहेको हेलम्बु गाउँपालिका 7 महाकालमा 6 महिना अघि जीरा खेतीको परीक्षण गरिएको थियो। परम्परागत रूपमा हिमाली क्षेत्रमा फल्ने धान, मकै, आलू लगायत बाली उत्पादन गर्दै किसानले मसला बाली अन्तर्गत पर्ने जीरा खेती शुरू गरेका हुन्। यो प्रसंग अन्नपूर्ण पोस्टले प्रकाशन गरेको छ। कस्ता कविता पढ्न चाहन्छन् जेन्जी शीर्षकको सामग्री आजको कान्तिपुर दैनिकबाट लिँदैछौ। एक समय प्रेरणा र आदर्श मानिएका व्यक्तिबाटै हिंसामा परेको 3 दिन मात्रै भएको थियो गौशाला 26, तर त्यो घटनाबारे आवाज उठाउने कि मौन रहने उनी निष्कर्षमा पुगेकै थिइनन्। ठिकठाक जीवनमा 81 आइपरेको आपतबारे अरूलाई बताउँदा कस्तो प्रतिक्रिया आउला, त्यो डर उनमा थियो। समय कक्षा 12मा पढ्दै गरेकी उनलाई अंग्रेजी शिक्षकले कक्षा कोठा अघि बोलाए। जुलिया बुर्गोसको कविता आई वाज माई ओन रुट माथिको व्याख्या सुनाउन। 20औं शताब्दीकी महिला अधिकारवादी कवि जुलियाले त्यो कविता मार्फत महिलाको जिन्दगी पुरूषले निर्धारण गर्ने होइन, आफ्नो बाटो आफै कोर्ने हो भन्ने विचार लेख्नु भएको थियो। लैंगिक असमानता र पुरूषले महिलालाई हेर्ने दृष्टिकोण उहाँको कवितामा अभिव्यक्त भएको थियो। म पुरूषहरूले चाहे जस्तो बन्न चाहन्थे, जीवनको एउटा प्रयास, आफ्नै अस्तित्वसँग लुकामारीको खेल, तर म वर्तमानबाट बनेकी थिए। उहाँले यी हरफमा आफू अरू महिलाले जस्तो लुकामारी खेलेर बस्न नसकेको लेख्नु भएको थियो। उहाँलाई आफ्नो चिनारी आफै बनाउनु थियो, आफ्नो बाटो आफै कोर्नु थियो। यो कविता प्रस्तुत गरेपछि उकुस मुकुस भएको मन फुकाउनुपर्छ भन्ने लाग्यो, उहाँ सम्झिनुहुन्छ। त्यही कविता मार्फत नै मैले मेरो एक साथीलाई आफूमाथि भएको घटनाबारे सुनाएकी थिए। उहाँले कक्षामा यो कविता व्याख्या गर्दै भन्नुभएको थियो, संसारभरिका नारीले एउटै भाषा बोलेका हुन्छन्, त्यो भाषा भनेको मौनताको भाषा हो। आफ्नो व्याख्या सकेपछि साथीहरूले उहाँको सम्मानमा गडगडाहट ताली बजाए, जुन आफूले भोगेको पीड़ासम्म निरर्थक थियो। यद्यपि करिब 15 मिनटसम्म धारा प्रवाह कविताको व्याख्या गरेपछि उहाँलाई अन्याय विरूद्ध आवाज उठाउने आँट आएको थियो, विद्रोह गर्ने साहस आएको थियो, आवाज नउठाएर पूरै जिन्दगी पश्चातापमा बित्छ भन्ने लागेको थियो। कविता कति शक्तिशाली हुन्छ भन्ने यो घटनाले देखाउँछ। कविता केवल शब्दहरूको संयोजन होइन, मानवीय संवेदनाको अभिव्यक्ति पनि हो। जेन्जी अगुवा एवं राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रीय सदस्य प्रदीप गेवाली भन्नुहुन्छ, कहिलेकाहीँ कविताले मान्छेको भावनालाई सिधै स्पर्श गर्छ, जसले पाठकको जीवनमा ठूलो प्रभाव पार्न सक्छ। घिमाली स्वयं कविता पढ़न र लेख्न रूचाउने जेन्जी हुन्। जेन्जी आन्दोलनको अग्रमोर्चामा सहभागी उहाँलाई रमेश क्षितिजका कविताका पंक्तिहरूले असाध्यै प्रेरित गरेको थियो। सम्भावना शीर्षकमा क्षितिजले लेखेको कविताले सोध्थ्यो, इतिहाससँग रिसाएको कोही विद्रोहीले रातभरि खुकुरीमा धार लगाएको सुन्यो। यो कविता आन्दोलनको मर्मसँग समेत मेल खान गएको लागेको छ उहाँलाई भन्नुहुन्छ। पछि मैले उहाँका अरू थुप्रै कविता पढे, यो प्रसंगलाई आजको कान्तिपुर दैनिकले स्थान दिएको छ। आजको नयाँ पत्रिका दैनिकमा ट्याटो अर्थात पुर्खाको निशानी शीर्षकमा इन्दु थारूको सामग्रीलाई प्रकाशन गरेको छ। ट्याटु छालामा सियो मार्फत मसी हालेर बनाइने आकृति वा अक्षर हो। फेशनका रूपमा फस्टाइरहेको ट्याटु थारू समुदायमा भने दशकौं पहिलादेखि प्रचलनमा थियो। थारू समुदायमा यसलाई टीका छेड्नाको रूपमा चिनिन्छ। टीकाको अर्थ मार्क वा डट र छेड्नाको अर्थ छेड्नु हो। टीका छेड्नलाई विभिन्न नाम दिइएको छ। टीका छेड्ना पश्चिम तराई दाङदेखि कञ्चनपुरका डंगाहा थारू र देवखुरिया थारूको रूपमा प्रचलित छ। लीला लीला छेड्न वा लीला गोदन राणा थारू र कठरिया थारूमा र खोदना गोदना दाङदेखि पूर्वका थारूमा प्रचलित रहेको पाइन्छ। सियो धागो दियो हुक्का तोरीको तेल बेसार लगायत सामग्रीबाट टीका छेड्ना बनाइन्छ। हामीसम्म यो कला हस्तान्तरण हुन निकै कठिन भयो। मेरी आमा र हजुरआमासँग यो सिप थियो। मसम्म आइपुग्दा खोप्ने र खोपाउने दुवै रोकियो, तर विस्तारै मेरो पुस्ताले यसलाई ब्युत्याउन सफल भएको छ। थारू समुदायमा टीका छेड्ना कहिलेदेखि शुरू भयो यो किन छैन, तर मैले अध्ययन गरे अनुसार यो प्रचलन सयौं वर्ष पुरानो छ। अनुसन्धानका क्रममा मैले 90 वर्षको हजुरआमासँग कुरा गर्दा उहाँहरूले पनि आफ्नो हजुरआमासँग सिकेको सुनाउनुहुन्छ। ट्याटु अर्थात पुर्खाको निशानी शीर्षकको यो सामग्री आजको नयाँ पत्रिका दैनिकमा प्रकाशित छ। अखबार कार्यक्रम आजलाई यति नै। यसपछि अन्तर्सम्वाद सुन्न सक्नुहुनेछ। प्राविधिक राजु थापालाई धन्यवाद। दीपक जोशीलाई बिदा दिनुहोस्। नमस्कार।